अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र सावित्री गिरीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम सिफारिस, प्रदेश नम्बर 5 मन्त्री को बन्ने भन्ने होडबाजी सुरु।
बाँकेमा 80 उम्मेद्वारको जमानत जफत, आज बाँकेमा समानुपातिक तर्फको अन्तिम परिणाम सार्वजनिक गरिँदै।
रोल्पामा समानुपातिक तर्फ पनि माओवादी अग्रस्थानमा, सुर्खेतमा प्रत्यक्षतर्फ 8,000 भन्दा बढी मत बदर।
र हुम्लामा भारी हिमपात, किसान खुसी, विद्यार्थीलाई विद्यालय जान समस्या, नेपालगञ्जमा हुने राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको सम्पूर्ण तयारी पूरा।
यस क्षेत्रका पुराना चिर परिचित, दक्ष र अनुभवी, 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
पश्चिम डायरीको सुरुमा मुख्यमन्त्री बन्ने होड सुरु शीर्षकमा अन्नपूर्ण पोस्ट र नागरिक पश्चिमेलीबाट खबर लिएका छौँ। प्रतिनिधि र प्रदेश सभातर्फ प्रत्यक्ष निर्वाचनको मतगणना सकिए लगतै प्रदेश नम्बर 5 मुख्यमन्त्री को बन्ने भन्ने प्रतिस्पर्धा सुरु भएको छ। सुरुमा एमाले शङ्कर पोखरेललाई मुख्यमन्त्रीको रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा पठाएको थियो। दाङ निर्वाचन क्षेत्र नम्बर 2 प्रदेशसभामा पोखरेलले जित्नु भएको छ। पार्टीले मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरी प्रदेशसभा चुनावमा पठाएकाले उहाँ मुख्यमन्त्रीका रूपमा ढुक्क जस्तै देखिनु भएको छ। पार्टीले मलाई सुरुमै मुख्यमन्त्रीमा प्रस्ताव गरेको हो, त्यसैले प्रदेशसभामा निर्वाचन लडेको हुँ, उहाँले भन्नुभयो। चुनावी मत परिणामपछि रोल्पा प्रदेशसभा कबाट 18,512 मतलाई जितेका माओवादीका कुलप्रसाद केसी सोनामले पनि मुख्यमन्त्रीमा दावी गर्नुभएको छ। यसरी मुख्यमन्त्रीमा बन्नका लागि तछाड मछाड भइरहेको छ। मुख्यमन्त्रीका लागि वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रले आआफ्नै दावी प्रस्तुत गर्नुभएको छ। अन्नपूर्ण पोस्टमा र नागरिक पश्चिमेलीमा देवेन्द्र बस्नेत र नगेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ।
यता 7 प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछि मुख्यमन्त्रीमा एमाले वैकल्पिक पोलिट ब्युरो सदस्य कर्णबहादुर थापाको नाम चर्चामा छ। एमाले उपाध्यक्ष भीमबहादुर रावल, माओवादी नेता लेखराज भट्ट प्रतिनिधि सभाको उम्मेद्वार बने लगतै थापाको नाम चर्चामा आएको थियो। थापा प्रदेश सांसद बनिसकेका प्रदेश सांसद बनिसक्नु भएको छैन। थापाको नाम एमालेको आयोगलाई पठाएको समानुपातिक सूचीमा 2 नम्बरमा छ। प्रत्यक्षतर्फ जितेका वाम गठबन्धनका सबै नेताको वरियता थापाभन्दा तल छ। थापा सुशील कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री समेत बनिसक्नु भएको छ। उहाँले मुख्यमन्त्री बन्ने उद्देश्य नै राखेर प्रदेशसभा समानुपातिकमा बसेको एमाले नेताहरू बताउँछन्। थापा आफै एमालेका भीम रावल पछिको 7 प्रदेशकै 2 वरियतामा हुनुहुन्छ। यो बाजुराको खबर हो। आजको नागरिक पश्चिमेलीमा कृष्ण ओलीले
प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकार समक्ष सिफारिस गरेको छ। प्रधानमन्त्री कार्यालयको समन्वयमा शहरी विकास मन्त्रालयले साथै प्रदेशको कार्यालय राख्ने ठाउँ पहिचान गरेको हो। सरकारले प्रदेशसभा सचिवालय प्रदेशमा हाल प्रदेश सभामुख र उपसभामुखको निवास, प्रदेश प्रमुखको कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, प्रदेश मुख्यमन्त्रीको निवास तथा प्रदेश मन्त्रालयको कार्यालय रहने स्थान र ठाउँको पहिचान गर्न शहरी विकास मन्त्रालयका सहसचिव राजेन्द्र कुमार पौडेल नेतृत्वको विज्ञ टोली खटाएको थियो। विज्ञ टोलीले दिएको प्रतिवेदनका आधारमा मुख्य सचिव लोक दर्शन रेग्मी नेतृत्वमा सचिवहरू समेत उच्च स्तरीय समितिले प्रदेशसभामा सञ्चालन हुने स्थानबारे टुङ्गो लगाएको हो। सागर पण्डितले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा बाँकेबाट प्रत्यक्षमा उम्मेद्वार बनेका 103 जना मध्ये 23 जनाले मात्रै जमानत जोगाएका छन्। वाम र लोकतान्त्रिक गठबन्धनमा बाँडिएको निर्वाचनमा बाँकेका कुनै पनि निर्वाचन क्षेत्रमा 3 जना भन्दा बढी उम्मेद्वारले आफ्नो जमानत बचाउन सकेनन्। प्रतिनिधि सभा र प्रदेशसभाका लागि कुल 9 सिटका लागि प्रतिस्पर्धामा उत्रिएका 103 जना मध्ये 80 जना उम्मेद्वारको जमानत जफत भएको हो। आजको सद्भावमा खगेन्द्र दाहालले लेख्नु भएको छ।
मङ्सिर 21 गते भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम मतपरिणाम बाँकेमा आजसम्म आइसक्ने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बाँके क्षेत्र नम्बर 2 मतपरिणाम आइसकेको छ। बाँकी अन्तिम मतपरिणाम आज दिउँसोसम्म आइसक्छ। मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले भन्नुभयो, सुवेदीका अनुसार क्षेत्र नम्बर 3 झण्डै 80% र 1.65% मतगणना भइसकेको छ। दैनिक नेपालगञ्जमा खबर छ।
सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने उद्घोषका साथ नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखा बाँकेको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका 18 कारकादो स्थित बहुउद्देश्यीय सभा गृह निर्माण स्थल परिसरमा मङ्सिर 28 गतेदेखि पुस 5 गतेसम्म आयोजना हुने 8 राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव 2074 तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सवका आयोजक पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ बाँकेले हिजो पत्रकार सम्मेलन गरी शैक्षिक महोत्सवको तयारीका विषयमा जानकारी दिएको छ। महोत्सवका विषयमा जानकारी दिँदै मूल आयोजक समितिका संयोजक बुद्धिप्रसाद अधिकारीले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। आजको समय अधिकारमा खबर प्रकाशित छ।
लामो समयदेखि पानी नपरेको हुम्लामा हिजो भारी हिमपात भएको छ। बिहान 6 सुरु भएको हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा 9.5 हिउँ जमेको छ। हिमपातले सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा झरेको छ। बिहानैदेखि सुरु भएको हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, खगाल गाउँ, स्याडा, हेप्का र बरगाउँमा चिसो वात्तै बढेको छ। लामो समयपछि परेको हिउँले चिनसँग सीमा जोडिएको उत्तरी गाउँ लिमीका बासिन्दालाई घर बाहिर निस्कन समेत समस्या परेको छ। वर्षमै पहिलो पटक हिउँ परेपछि गाउँका किसान भने खुसी भएका छन्। गत असोज अन्तिम सातादेखि पानी नपर्दा बारीमा छरेको गहुँ उम्रन सकेको छैन। यो हिमपातले खेतीमा सहयोग पुग्ने भएकाले किसानहरू खुसी भएका सिमकोटकी परेउकली रावतले बताउनुभयो। हिमपातले जिल्लाको उत्तरी क्षेत्रमा तापक्रम माइनसमा झरेको छ। विद्यार्थीहरूलाई भने सकस भएको छ। भारी हिमपातका कारण वार्षिक परीक्षा दिने विद्यार्थीहरूलाई समस्या भएको हो। बिहान 6 हिमपात सुरु भएपछि हिजोबाटै हुने भनिएको वार्षिक परीक्षा दिने विद्यार्थीहरूलाई समस्या भएको हो। नवराज महतराले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
यही मङ्सिर 21 गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत सुर्खेतमा प्रत्यक्षतर्फ खसेको मतमध्ये 8,000 बढी मत बदर भएका छन्। प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि सुर्खेतमा खसेको जम्मा मतमध्ये दुवैतर्फको 8,067 मत बदर भएको छ। प्रतिनिधि सभातर्फ सुर्खेतको क्षेत्र नम्बर 1 खसेको कुल 72,747 मतमध्ये 71,153 मत मात्र सदर भएको छ भने 1,594 मत बदर भएको छ। यस्तै क्षेत्र नम्बर 2 खसीको कुल 71,547 मतमध्ये 68,990 मत सदर भएको छ भने 2,557 मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उता प्युठानमा दोस्रो चरण निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सकिए पनि प्युठानमा अझै समानुपातिकतर्फको मतगणना सुरु भएको छैन। राजनैतिक दल र मुख्य निर्वाचन अधिकृतको कार्यालयका बीचमा मतगणना गर्ने विषयमा कुरा नमिल्दा समानुपातिकतर्फको मतगणना सुरु हुन नसकेको हो। यहाँका दलहरूले जिल्लाका सबै मतदान केन्द्रको मतगणना छुट्टा छुट्टै गर्नुपर्ने माग गर्दै आए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने प्रत्यक्षतर्फको मतगणना झैँ दुई स्थानको एकै ठाउँमा राखेर गर्ने भन्दै आएको छ। शमशेर विक्रम जीसीले नागरिक दैनिकमा खबर लेख्नु भएको छ। यता रुल्पामा गत मङ्सिर 10 गते भएको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ। प्रतिनिधि सभाको समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रले 27,220 मत पाएको छ। दोस्रोमा रहेको नेपाली काङ्ग्रेसले 15,847 मत पाएको छ भने नेकपा एमाले 10,500 45 मत पाएको छ। त्यसै गरी रापरपाले 1833, रापरपा प्रजातान्त्रिकले 675, नेकपा मालेले 1059, राष्ट्रिय जनमोर्चाले 438, नयाँ शक्ति पार्टीले 24 र विवेकशील साझा पार्टीले 88 मत पाएको छ। 127,629 मतदाता रहेको जिल्लामा प्रतिनिधि सभाको समानुपातिकमा 70,570 मत खसेकोमा 59,076 मत सदर भएको छ भने 11,494 मत बदर भएको छ। पश्चिम डायरीमा बर्दिया निर्वाचन क्षेत्र नम्बर 2 प्रतिनिधि सभामा निर्वाचित सन्त कुमार थारूका मुख्य योजना।
अब मुख्य योजना पहिलो कुरा त अब हामीले जनतालाई भन्दाएको, जनतामा प्रतिबद्धता गरेका कुराहरू
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98-483-5523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarefm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मत परिणामपछि अहिले समानुपातिक तर्फको मतगणना भइरहेको छ। विजयी भएका जनप्रतिनिधिले आफूले चुनावका समयमा बनाएका एजेन्डाहरू पूरा गर्ने प्रतिबद्धताहरू पनि गरिरहेका छन्। कुराकानी गर्दै बर्दियाको निर्वाचन क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य सन्त कुमार थारू:
यो विजयको श्रेय चाहिँ कसलाई दिन चाहनुहुन्छ तपाईँ?
अब विजयको श्रेय मूल कुरा जनता नै हो, र यो समग्र राष्ट्र निर्माण गर्नको निम्ति जनताले मुख्य भूमिका रहेको छ। त्यसपछि गएर हाम्रो जे कार्यकर्ताहरू र स्थानीय तहका नेताहरूले जे भूमिका निर्वाह गर्नुभएको छ, यो सबै कुराहरू नेपाली जनताले खेलेको मुख्य भूमिका र हाम्रा दुई वाम गठबन्धनका मुख्य नेताहरूले खेलेको भूमिकाले कुराहरू छ।
अहिलेको सरकारमा पनि तपाईँ पशुपन्छी मन्त्री रहेर चाहिँ काम गरिरहनु भएको छ, यसरी हेर्दा बर्दियाका आम जनतासँग तपाईँ प्रत्यक्ष रूपमा पनि सम्पर्कमै हुनुहुन्छ, तपाईँको अब यो बर्दिया जिल्लाका लागि जितिसकेपछि अबको मुख्य योजना चाहिँ के रहन्छ?
मुख्य योजना पहिलो कुरा त अब हामीले जनतालाई भन्दै आएको, जनतामा प्रतिबद्धता गरेका कुराहरू दुई तिहाई बहुमतका साथ संविधान संशोधन गर्ने र जनताबाट प्रत्यक्ष निर्वाचित र त्यस सँगसँगै हामी देशलाई आर्थिक रूपमा सक्षम विकासको बाटोमा अगाडि बढाउने जे प्रतिबद्धता गरेका छौँ ती प्रतिबद्धता
र अन्त्यमा चाहिँ आम स्थानीय जनतालाई चाहिँ के भन्न चाहनुहुन्छ?
आम स्थानीय जनतालाई जसरी तपाईँहरूले मतदानका साथ विजय गराउनु भएको छ यो वाम गठबन्धनलाई, र यसले साँच्चै अब हामी एउटा कम्युनिस्टहरूको एउटा शासन व्यवस्था या जनसरकार निर्माण गर्नेछौँ र जनतालाई समृद्धिको पाँच कुराहरू भन्न चाहन्छु।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले हुम्लाबाट देवकी विष्टलाई प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार बनाएको थियो, तर उहाँले 100 मत पनि कटाउन सक्नु भएन, 85 मतमा चित्त बुझाउनु भयो। विवेकशील साझाले दैलेख 2 कमलापति सुवेदी र सुर्खेतबाट रमा आचार्यलाई प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेद्वार बनायो। सुवेदी 97 र आचार्य 36 मतमै सीमित भए। उनीहरूले पनि 100 मत कटाउन सकेनन्। राष्ट्रिय जनमोर्चाले पनि कृष्ण कुमारी रावललाई सुर्खेत 2 प्रतिनिधि सभामा उम्मेद्वार बनायो। उहाँले पनि 254 मत ल्याउनु भयो। प्रतिनिधि सभातर्फ 12 निर्वाचन क्षेत्र रहेको प्रदेश 6 10 दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिए पनि 3 मात्र महिला उम्मेद्वार बनाए। आजको अन्नपूर्ण पोस्टमा राजेन्द्र कार्कीले खबर लेख्नु भएको छ।
जिल्ला अस्पतालबाट रेफर गरिएकी कालीकोटकी चन्दा शाहीको मृत्यु भएको छ। हेलिकप्टर मार्फत हिजो काठमाडौँस्थित त्रिचिङ अस्पतालमा पुर्याइए पनि उहाँको उपचारका क्रममा मृत्यु भएको हो। हिजो जिल्ला अस्पतालमा सुत्केरी भएकी खाँडाचक्र नगरपालिका 1 शाहीलाई बचाउन रेफर गरिए पनि उहाँको ज्यान गएको अस्पताल स्रोतले बताएको छ। अत्याधिक रक्तस्राव भएपछि थप उपचारका लागि उनलाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको थियो। सोमबार राति शल्यक्रिया गरेर छोरा जन्मिएपछि उनलाई अत्याधिक रक्तस्राव भएको थियो। रक्तस्राव नरोकिँदा हेलिकप्टर मार्फत काठमाडौँ पुर्याइएको थियो। जिल्ला अस्पतालका डाक्टर कौशल अलीले अवस्था निकै जटिल भएको भन्दै बाहिर रेफर गरिएको बताउनुभयो। पवित्र कुमार शाहीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
सरकारले विद्युत महसुलमा लिँदै आएको न्यूनतम शुल्कलाई सर्भिस चार्जको नामबाट तोकेपछि सेवाग्राही अहिले चौतर्फे रूपमा भ्रमित हुँदै आएका छन्। 18 अघि नेपाल सरकारले उपभोक्ताले प्रयोग गरेको युनिटका आधारमा सेवा शुल्क निर्धारण गर्ने रणनीति बनाएर लागू गरेपछि कतिपय सेवाग्राही सेवा शुल्कबाटै पीडित भएको गुनासो गर्दै आएका छन्। विद्युत युनिट अनुसार महसुल रकम बढी घटी हुने विषयमा सेवाग्राहीले ध्यान नदिँदा कतिपयको कम र कतिपयको सर्भिस चार्ज बढी भएको विषयलाई विद्युत कार्यालयले गडबडी गरेको आरोप लगाउँछन्। तर वास्तविकता त्यो होइन। सेवाग्राहीले 18 अघि तिर्दै आएको न्यूनतम शुल्क 80 रुपियाँलाई घटाएर सरकारले 30 रुपियाँमा झारेको थियो। त्यसमा 50% भन्दा बढी सेवाग्राहीको 10 युनिटभन्दा कम हुने गरेको तथ्यलाई सहुलियत दिन सरकारी योजना प्रभावकारी रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगञ्जका प्रमुख उमेश कुमार झाले बताउनुभयो। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
बाँकेको क्षेत्र नम्बर 2 स्थानीय तहको मतप्रणामपछि प्रतिनिधि र प्रदेश सभा चुनावमा लोकतान्त्रिक गठबन्धन तेस्रोमा झरेको छ। स्थानीय तह चुनावमा तेस्रो स्थानमै सीमित रहेका मतदाताले फोरमलाई 21,575 मतसहित विजय गराए। नेपालगञ्ज उपमहानगरपालिका सहितको उक्त क्षेत्रमा काङ्ग्रेस र रापरपाको मतसँगै समाजवादी फोरम नेपालको भन्दा करिब 16,000 बढी थियो। उक्त चुनावमा लोकतान्त्रिक गठबन्धनको 21,000 भन्दा बढी मत थियो। फोरमले करिब 5,500 मत पाएको थियो। एमाले माओवादी वाम गठबन्धनको 14,000 बढी मत थियो। उक्त क्षेत्रमा नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका पर्छ। नेपालगञ्जको मेयरमा रापरपा, उपमेयरमा काङ्ग्रेस र डुडुवा गाउँपालिकामा प्रमुख र उपप्रमुखमा काङ्ग्रेसले जितेको छ। स्थानीय तह चुनावमा विजयी भएको लोकतान्त्रिक गठबन्धनका दलहरूले जित सुनिश्चित भएको दावी गरेका थिए। तर नेपालगञ्जका अस्थिर मतदाताले फरक परिणाम दिए। नेपालगञ्जका मतदाता चलायमान छन्। चुनावको बेला यहाँ राजनीति भन्दा पनि भाषा, क्षेत्र, जात जाति र धर्मले बढी काम गर्छ। राजनीतिक विश्लेषक जनार्दन आचार्य भन्नुहुन्छ, हारजित उम्मेद्वारहरूमा पनि भर पर्छ, पपुलर उम्मेद्वारहरूलाई जित्न सहज हुन्छ। चुनावमा उम्मेद्वार कसलाई बनाउने भनेर काङ्ग्रेस र रापरपाभित्रै आन्तरिक विवाद चोलिएको थियो। काङ्ग्रेसले आफ्नो आधार इलाकालाई रापरपालाई गठबन्धनका नाममा छोडेको भन्दै जिल्ला नेता असन्तुष्ट थिए। रापरपाले ओमप्रकाश आजादलाई उम्मेद्वार बनाएपछि केही नेताहरू पार्टी परित्याग गरी अर्कै पार्टीमा प्रवेश गरेका थिए। उम्मेदवारी छनौटमा पनि अन्य दलले विचार पुर्याएनन्। त्यसैले स्थानीय तहको परिणाम यसपटक तलमाथि परेको हो। आचार्य भन्नुहुन्छ, लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको आन्तरिक विवादको फाइदा फोरमले लिएको हो। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
बैतडी जिल्लाका 2 विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले राष्ट्रिय सेवा दल एनसिसी तालिम दिइरहेको छ। दशरथ नगरपालिका 8 रहेको जगदम्बा मावि रानीबुङ्गा र दशरथचन्द नगरपालिका 5 रहेको दशरथचन्द मावि सुन्दर खालीका 72 छात्रछात्रा तालिममा सहभागी छन्। प्रारम्भिक चरणमा दुवै विद्यालयमा 36 जना छात्र छनौट गरी 79 दिनको संस्थागत तालिम र त्यसपश्चात वार्षिक सामूहिक क्याम्प तथा अन्तिम चरणको 81 दिनको तालिमका लागि बाँकेको कोहलपुर पठाइएको शत्रु मर्दन गुल्मा बैताडीका गुल्मापति सेनानी सुदीप बानियाले बताउनुभयो। आजको नागरिक पश्चिमेलीमा खबर प्रकाशित छ।
प्रतिनिधि र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा अछाममा वाम गठबन्धनले जित हासिल गरेको छ। मुख्य निर्वाचन अधिकृत कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार दुई प्रतिनिधि र चार प्रदेश सभामा वाम गठबन्धनले जितेको हो। कान्तिपुरमा खबर छ, पश्चिम डायरीमा मतबदर हुनुको कारणबारे दाङवासीको बुझाई।
निर्वाचन आयोगका कर्मचारी पुग्न नसक्नुको कारणले पनि धेरै मतबदर भएको जस्तो लाग्छ मलाई।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
डाक्टर राजन पाण्डेको क्लिनिक सरेको सूचना।
प्रमुख कन्सल्टेन्ट फिजिसियन 11 तहका डाक्टर राजन पाण्डेको क्लिनिक सिद्धार्थ अस्पतालबाट सगरमाथा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली जिल्ला प्रशासन कार्यालयको सामुन्ने बास्कोटा मार्केटमा यही मङ्सिर 15 गतेदेखि सरेको जानकारी गराउँदछौ।
सम्पर्क नम्बर 9869175 र 9863600। सगरमाथा पोली क्लिनिक बास्कोटा मार्केट नेपालगंज।
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय। दैनिक नेपालगंज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि।
Hyundai Traffic Safety.
सवारी साधनमा सिट बेल्टको प्रयोगले मात्र पनि दुर्घटनाबाट हुने मानवीय क्षतिमा 50% कमी आउँदछ। सिट बेल्टको प्रयोगले जरिवानाबाट मात्र होइन जोखिमबाट पनि बचाउँदछ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगंज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। दाङमा यही मङ्सिर 21 गते भएको प्रतिनिधि र प्रदेश सभाको चुनावमा 25,500 मतबदर भएको छ। प्रतिनिधि सभाको चुनावमा 13,716 र प्रदेश सभातर्फको चुनावमा 11,969 गरी 25,685 मत बदर भएको हो। दाङमा प्रतिनिधि सभाको चुनावमा खसेको 229,207 मत मध्ये 215,575 मत सदर भएको र 13,716 मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ। दाङमा अत्याधिक मत बदर हुनुको कारणसहित सुनौ सहकर्मी निमु संगम घरतीले संकलन गर्नुभएको नागरिक आवाज।
म मानवादी विश्वकर्मा, घर चाहिँ यही पर्छ घुराईमा। निर्वाचन आयोगले जति चाहिँ पैसा खर्च गरेको थियो त्यो अनुसार चाहिँ राज्यले पैसा खर्च गरे अनुसार निर्वाचन आयोगले चाहिँ कर्मचारी खटाउन सकेन, त्यो एउटा कमजोरी त्यो पनि रह्यो। यो पार्टीको कार्यकर्ता निर्वाचन आयोग आयोगका कर्मचारीहरूले गर्दाखेरि पनि चाहिँ मतपत्र बदल भएको छ र कार्यकर्ताहरू जसरी चाहिँ अहिले मतपत्र अशिक्षित भएको कार्यकर्ता मतपत्र बदल भएको भन्ने मलाई लाग्छ।
मदन नेपाली, तुलसी रूप महानगरपालिका वडा नम्बर 5। स्थानीय नभएर बाहिरबाट थोरै मान्छेलाई परिचालित गर्यो, राष्ट्रको पैसा त कति खर्च भयो त्यो निर्वाचन आयोगलाई थाहा होला, हामी जनतालाई थाहा हुने कुरा भएन। कमी कम गरी भनेकै निर्वाचन आयोग मतदाता शिक्षा दिनुपर्ने म अब जसरी दिनुपर्ने जति समयको लागि खटाउनु पर्थ्यो त्यति शक्ति खटाउन सकेन, त्यस कारणले पनि बदर भयो। पार्टीका नेता कार्यकर्ताहरू सजग नभएर पनि यो बदरमा आउन सक्छ।
कुमारी पुनः निर्वाचन कार्यालय कर्मचारी खटाएकोले पनि तिनीहरू गाउँ गाउँमा पुग्न नसक्नुको कारणले गर्दा पनि मत बदर हुन सक्छ र त्यसै गरी पार्टीका गत हिसाबले पनि मत बदल हुन सक्छ।
सन्दीप भण्डारी, मत किन बदर भयो भन्दाखेरि विशेष गरी निर्वाचन आयोगले कर्मचारी खटाए पनि मतदाता शिक्षा प्रभावकारी भए नभएका बारेमा अवलोकन नगर्दा पनि त्यसै गरी विगत ठाउँहरूमा निर्वाचन आयोगका कर्मचारी पुग्न नसक्नुको कारणले पनि धेरै मत बदर भएको जस्तो लाग्छ मलाई।
अमरराज भण्डारी, हालमा अहिले घराई 14 बसिरहेको छ, कर्मचारीहरू कहीँ पुगेका हुन्नन्, त्यही घरमै बसेर टाइम पास गर्छन् अथवा के गर्छन् है थाहा हुनु हुँदैन। यहाँ गाउँ घरमा कहीँ पुगेका हुन्नन्, कार्यकर्ता हुन्, कार्यकर्ता अब आफ्नो आफ्नो पार्टी हुन्छ। जस्तो मानव उदाहरणलाई काङ्ग्रेस आयो, काङ्ग्रेस ल रुखमा हाल्नु है भन्यो, अनि अर्को एमाले आयो ल सूर्यमा मात्रै हाल्नु अन्त नहाल्नु भन्यो, अनि माओवादी आयो ल हसियारमा हाल्नु नहाल्नु, भोटरहरू तिमी झुकिहाल्छन् रुखमा हाल्ने कि सूर्यमा हाल्ने कि अथवा हसियारमा अथवा अरू कोही पार्टीमा होइन।
अनिल भूषाल, मतदाता शिक्षा कार्यक्रममा चाहिँ प्रभावकारी नदेखिएन। दोस्रो कुरो, अलिकति यसमा मतदाताहरूलाई चाहिँ सूचना दिने काममा पनि त्यति राम्रो चाहिँ प्रभावकारी हिसाबले चाहिँ प्रतिनिधिहरूले समेत पनि बुझ्न नसक्नु कारण नै हो। अर्को कुरो चाहिँ अशिक्षाको कारण
नेपालगञ्ज नाका हुँदै भारतका विभिन्न सहरहरूमा रोजगारीका लागि जाने युवाहरू एचआईभी एड्सको संक्रमणको उच्च जोखिममा रहेको खुलेको छ। एक अध्ययनले पश्चिम नेपालमा एचआईभी एड्सको संक्रमित मध्ये करिब 84% वैदेशिक रोजगारमा रहेका युवा तथा उनका श्रीमती र छोराछोरी रहेको तथ्य खुलाइएको छ। सामान्यतया उनीहरू 25-35 वर्ष उमेरका छन्। बाँकेमा 2074 असारसम्मको तथ्याङ्क अनुसार 535 पुरुष, 414 महिला र 13 तेस्रो लिङ्गी गरी जम्मा 962 जना एचआईभी संक्रमित छन्। तीमध्ये एआरटी खानेको संख्या 394 जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन रामबहादुर चन्दले बताउनुभयो। बाँकेमा हालसम्म 913 जनाको एड्सको कारण मृत्यु भएको तथ्याङ्क छ। नेपालमा करिब 85% एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
प्रतिनिधि सभातर्फ रोल्पामा गणना गरिएको करिब 2000 मत नजोडी विजयी घोषणा गरिएको पाइएको छ। 4 मतपेटिकाको मत गणना गरिएको तर निर्वाचन आयोगको सफ्टवेयरमा 1913 मत इन्ट्री गर्न भुलेको देखिएको छ। एक समूहले गणना गरेको मत नजोडी परिणाम सार्वजनिक गरेको कुनै दलका नेता र उम्मेद्वारले समेत गम पाएनन्। निर्वाचन आयोगले फर्म्याट रेकर्डमा 4 केन्द्रको मत नदेखिएपछि खोजी गरिएको थियो। पत्ता लगाउँदै जाँदा एक समूहबाट गणना भएको र उम्मेद्वारका प्रतिनिधिलाई सुनाइएको मत समग्रमा नजोडिएको पाइयो। मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले भन्नुभयो, नजोडिएको मत हिजो जोडेर आधिकारिक रूपमा आयोगमा पठाउने काम गरेका छौँ। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट पठाइएको सही मत परिणाम आधिकारिक हुने जनाइएको छ। खेम बुढा मगरले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
कोहलपुरमा एक व्यवसायीले ठूलो लगानीमा तयारी फर्निचर तथा फर्निसिङका सामानहरूको बिक्री वितरण सुरु गरेका छन्। कोहलपुरका युवा व्यवसायी उमेश उप्रेतीले करिब 50 लाख बढी लगानीमा कोहलपुरमा हिजोबाट तयारी फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामग्रीको बिक्री वितरण सुरु गर्नुभएको हो। आजको मिसन टुडेमा खबर प्रकाशित छ।
डडेलधुराको उग्र तारा मन्दिरमा हिजो आज विवाह गर्नेको भिड लाग्न थालेको छ। हिन्दू परम्परा अनुसार मङ्सिर महिना विवाह गर्न योग्य महिना भएकाले उग्र तारा मन्दिरमा दैनिक दर्जनौ दुलहा दुलहीका जोडी भेटिने गरेका छन्। पहिले कम मात्रामा उग्र तारा मन्दिरमा विवाह गर्न आउने भए तापनि पछिल्लो समयमा भने विवाह गर्ने जोडीको संख्या बढ्न थालेको छ। घरवास मात्रै बनाएका सहरका बासिन्दा अहिले फराकिलो स्थानको खोजी गर्दै मन्दिरमा विवाह गर्न आउने गरेका छन्। मन्दिरको फराकिलो जमिनमा जन्ती तथा विवाह भोज खुवाउन सजिलो हुने भएकाले अहिले विवाह गर्न आउनेको भिड लाग्न थालेको उग्र तारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साकीले बताउनुभयो। पुष्कर भण्डारीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। प्रदेश र प्रतिनिधि सभा निर्वाचनबाट आएको मत परिणामका विषयमा आजको नागरिक मत केन्द्रित रहेको छ। सुनौ बाँकेको जानकी गाउँपालिका वडा नम्बर 3 संगम नगरका गङ्गा नेपालीको विचार।
मैले अहिलेसम्म भन्ने कुरामा अब जनताले विकास चाहेका छन्, शान्ति चाहेका छन्। त्यही भएर जसले चाहिँ अब उनीहरूले यसो गरिदिउँला उसो गरौँला भनेर भनेका छन्, अब त्यही भइहाल्छ कि भनेर झुकिन त आशा त मारिसकेका छन्। तैपनि अब गर्ने नगर्ने उनको हात, अब जनताले त उनीहरूलाई मेन्डेट दिएका छन्। अब त्यो पछि हेर्न बाँकी छ। हामीले अरू अपेक्षा त व्यक्तिगत रूपले हामीलाई दिएलान् घर बनाइदिउँलान् या बनाइदिउँलान् भैँसी किन्दला भन्ने अपेक्षा छैन। सामूहिकमा हाम्रो चाहिँ खानेपानी, बाटाघाटा, बिजुली, केही चाहिँ रोजगारीका व्यवस्थाहरू, अशिक्षितहरूलाई शिक्षित बनाउने, यही म यहाँ बसेको ठाउँमा अब के गर्छ त्यो हेर्न बाँकी छ। अब 5 वर्षपछि फेरि आयो भने उनी पनि जान्छन् तल।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सम्भाव्य स्थान पहिचान गरी प्रदेशको अस्थायी मुकाम सिफारिस। प्रदेश नम्बर 5 मन्त्री को बन्ने भन्ने होडबाजी सुरु।
बाँकेमा 80 उम्मेद्वारको जमानत जफत। आज बाँकेमा समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक गरिँदै
रोल्पामा समानुपातिकतर्फ पनि माओवादी अग्र स्थानमा। सुर्खेतमा प्रत्यक्षतर्फ 8000 भन्दा बढी मत बदर।
र हुम्लामा भारी हिमपात, किसान खुसी, विद्यार्थीलाई समस्या। नेपालगञ्जमा हुने राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको सम्पूर्ण तयारी पूरा।
पश्चिम डायरी कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
अवस्थ प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म सावित्री बिदा हुन्छौँ। आज मङ्सिर 27 गते बुधबार डिसेम्बर 13 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। नमस्कार।